الحمد لله وكفى وسلام على عباده الذين اصطفى اما بعد اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والذين جاهدوا فينا لنهدينهم سبلنا سبحان ربك رب العزه عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى ال سيدنا محمد مبارك وسلم اللهم صل على سيدنا محمد وعلى ال سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى ال سيدنا محمد وبارك وسلم جیسا کہ پچھلی محفل کے اندر آپ نے سنا تھا کہ کچھ دن پہلے اس عاجز کو ایک پروفیشنل ٹریننگ اٹینڈ کرنے کا موقع ملا جو کہ تھی تو اباؤٹ سیلنگ لیکن اس کے اندر انہوں نے کچھ اور ٹاپکس کو بھی کور کیا. ایک ٹاپک ان کا اس کے اندر تھا مینجمنٹ, ہاؤ ٹو بی این افیکٹو مینیجر. اس میں انہوں نے بڑی اچھی اچھی باتیں بتائیں اور پچھلی دفعہ جیسے ہم نے ڈسکس کیا تھا کہ اس نے ایک مینجمنٹ کا پوائنٹ بتایا کہ ہر انسان کے اندر ایک چیز ہوتی ہے جس کو کہتے ہیں ہاٹ بٹنز, اور وہ ہاٹ بٹنز جو ہیں وہ اگر کسی انسان کے دوسرے لوگ آئیڈینٹیفائی کر لیں, معلوم کر لیں کہ اس انسان کے ہاٹ بٹنز کیا ہیں, تو پھر وہ اس کو بڑی آسانی کے ساتھ مینیپولیٹ کرتے ہیں, چاہے وہ اس آدمی کے سبارڈینیٹس ہوں یا اس آدمی کے سپیریئرز ہوں. سبارڈینیٹس ہوں گے تو وہ صبح کو اپنے مینیجر صاحب کے, اپنے ٹیم لیڈر صاحب کے ہاٹ بٹنز کو ایک سرٹن طریقے سے مینیپولیٹ کریں گے, تو وہ جو ہے پھر سارا دن فرسٹریٹ رہے گا, پریشان رہے گا, غصے میں رہے گا, اور جو کام وہ کرنا چاہتا تھا وہ نہیں کر سکے گا. پھر شام کو وہ کسی اور طریقے سے اس کے ہاٹ بٹنز کو مینیپولیٹ کر دیں گے, تو پھر وہ پھر دوسری طریقے سے اس کا بیہیویئر شروع ہو جائے گا. تو یہی کانسیپٹ اگر ہم اپنے دین کے اندر دیکھیں تو ہر انسان کے اندر بھی کچھ ہاٹ بٹنز ہوتے ہیں جن کو کہ شیطان مینیپولیٹ کرتا ہے اگر وہ خود اپنے ہاٹ بٹنز کو قابو میں نہ رکھے. تو یہی اس کے سافٹ پوائنٹس ہوتے ہیں, ہاٹ بٹنز ہوتے ہیں, جن کو کہ دبا کر کے اس کو آسانی کے ساتھ فرسٹریٹ کیا جا سکتا ہے, آسانی کے ساتھ غصے میں لایا جا سکتا ہے. اور جب یہ ایک دفعہ غصے میں آ جاتا ہے, فرسٹریشن کا شکار ہو جاتا ہے, تو پھر یہ اپنے آبجیکٹو سے, اپنی لائن سے ڈی ریل ہو جاتا ہے, اور پھر اس کا وقت ضائع ہو جانا شروع ہو جاتا ہے, پھر یہ کوئی کام اچیو نہیں کر سکتا. اسی وجہ سے ہمارے مشائخ سکھلاتے ہیں کہ ہر انسان کو اپنے اندر جھانک کر دیکھنا ہے کہ اس کے اندر کیا کیا خرابیاں ہیں, کیا کیا برائیاں ہیں, اور اس سے پہلے کہ شیطان اس کی ان برائیوں کو ایکسپلوئٹ کرے اور اس کے ساتھ کھیلے, وہ خود اپنی ان کمزوریوں کو دور کر لے اور ان کو شیطان سے محفوظ کر کے رکھے. تو یہ ایک مینجمنٹ کا کانسیپٹ تھا جس کے اندر کہ ہم نے اپنے دین کا پہلو نکالا. اور جیسا کہ آپ نے ساجد سے سنا تھا کہ اس کلاس کے اندر تقریباً 95% سے زیادہ پوائنٹس ایسے تھے جن کو کہ سن کر کے یہ کہنا پڑ رہا تھا کہ اللہ تعالیٰ نے یہ باتیں اپنے نبی پاک صلی اللہ علیہ وسلم کے ذریعے سے ہمیں 1400 سال سے زیادہ پہلے سکھلا دی تھیں, اور یہ باتیں ہمارے مشائخ, ہماری امت کے علماء جو ہیں وہ ہمیں بتلاتے رہتے ہیں, سکھلاتے رہتے ہیں, سمجھاتے رہتے ہیں. اور آج جو ہے ان کفار نے اپنے پی ایچ ڈی پروگرامز کے ذریعے اور لمبی لمبی ریسرچز کے ذریعے انہی مقامات کے اوپر پہنچے ہیں جن کے اوپر ہمیں پہلے سے اطلاع دے دی گئی ہے. تو ان باتوں کو سن کر کے یہ آیت بار بار ذہن میں آ رہی تھی کہ جلد جو ہے ہم ان کو آفاق کے اندر اور انفس کے اندر, ان کے اپنی ذاتوں کے اندر اپنی نشانیاں دکھلا دیں گے, حتیٰ کہ ان کو کہنا پڑ جائے گا کہ بے شک یہی سچ ہے. تو ایک اور کانسیپٹ جو مینجمنٹ کا اس نے سکھایا اس ٹریننگ کے اندر, اس کو اس نے ایک ایگزامپل کے ذریعے سے پہلے الیسٹریٹ کیا, اور اس نے کہا کہ جی ہم ایک چھوٹا سا ایکسرسائز, چھوٹی سی ایکسرسائز کرتے ہیں, اور وہ یہ ہے کہ آپ میں سے ہر ایک کو ہم یہ ٹاسک اسائن کرتے ہیں کہ آپ تصور کریں کہ آپ جنگل کے بادشاہ ہیں، آپ شیر ہیں، جنگل کے بادشاہ ہیں، اور آپ نے اس جنگل کو مینج کرنے کے لیے، اس کو ایڈمنسٹر کرنے کے لیے ایک ٹیم بنانی ہے، اور اس ٹیم میں آپ نے کچھ جانوروں کو سلیکٹ کرنا ہے. تو اب آپ جو ہیں ہر ایک اپنی ٹیم بنائے، یعنی گویا کہ اپنی ایک کابینہ بنائے جس کابینہ کے ذریعے سے جو ہے وہ اس جنگل کو مینج کرے گا. تو آپ پھر ان جانوروں کے نام لکھیں اور سوچیں کہ آپ اس جانور کو اپنی کابینہ کے لیے کیوں سلیکٹ کر رہے ہیں. پھر آپ سے جو ہے وہ ہم ایک ایک کر کے پوچھیں گے. تو بھائی سب لوگ لگ گئے، کسی نے کچھ لکھا، کسی نے کچھ سوچا، کسی نے کوئی توجید اپنی سوچی. پھر آخر میں جب اس نے سب سے پوچھنا شروع کیا کہ آپ نے اپنی کابینہ کے اندر کون سے جانوروں کو سلیکٹ کیا، کہ آپ نے اپنی کابینہ کے اندر جنگل کو مینج کرنے کے لیے کون سے جانوروں کو سلیکٹ کیا اور کیوں سلیکٹ کیا، تو پھر جی کسی نے بتایا کہ میں نے جو ہے وہ، میں شیر ہوں، میں نے جنگل کو مینج کرنا ہے تو میں نے شیرنی کو سلیکٹ کیا. ٹھیک ہے جی، لکھ لیا لائنس. کسی نے کہا کہ جی میں نے ہاتھی کو سلیکٹ کیا تو اس نے لکھ لیا ایلیفنٹس. پھر کسی نے کہا کہ میں نے بندر کو سلیکٹ کیا، منکیز کو، تو اس نے بھی یہ لسٹ میں لکھ لی کہ منکی. کسی نے کہا میں نے ولف کو، گیدڑ کو سلیکٹ کیا. کسی نے کہا کہ میں نے فاکس کو سلیکٹ کیا. تو کسی نے کہا کہ جی میں نے کتے کو سلیکٹ کیا، وغیرہ وغیرہ. پھر اس نے لوگوں سے پوچھنا شروع کیا کہ آپ نے لائنس کو کیوں سلیکٹ کیا. تو وہ ذرا رنگین مزاج قسم کے آدمی تھے، انہوں نے کہا جی کہ مجھے جو ہے وہ کوئی ایسا اپنا پارٹنر چاہیے جس کے ساتھ کہ میں جو ہے وہ اپنا ٹائم پاس کر سکوں، جس کے اندر کہ میں اپنے سیکرٹس کو کنفائڈ کر سکوں، اور میں اس کے ساتھ جو ہے وہ سکون حاصل کر سکوں، اور ذرا اچھا میرا اس کے ساتھ وقت گزر سکے. پھر جس نے جو ہے وہ ہاتھی کو سلیکٹ کیا تھا اپنی کابینہ کے لیے، تو اس نے جواب دیا کہ میں نے ہاتھی کو اس لیے سلیکٹ کیا تاکہ میرے پاس کچھ شو آف فورس کے لیے کوئی اینیمل ہو، جس سے کہ میں اپنی فورس دکھا سکوں، پاور کا میں اظہار کر سکوں، اور میں اپنے ہاتھی کو جو ہے وہ وزن اٹھانے والے، جو بڑے والے کام ہوتے ہیں، وزن اٹھانے کے کام ہوتے ہیں، وہ اس کے لیے استعمال کر سکوں. پھر یہ کسی نے جواب دیا تھا کہ میں نے بندر کو اپنی کابینہ کے لیے سلیکٹ کیا، اپنی کیبنٹ کے لیے، جس کے تھرو میں جنگل کو مینج کروں گا. تو بندر کو کیوں سلیکٹ کیا تھا؟ کہ بندر سے جو ہے وہ کچھ تفریح، ہنسی، کھیل، مزاح والے کام ہو سکیں، اور بندر جو ہے وہ ان جگہوں پہ ریچ کر سکتا ہے جہاں پہ کہ میں ریچ نہیں کر سکتا. آپ جانتے ہیں کہ بندر جو ہے، جیسے ناریل کے اونچے اونچے درخت ہیں، تو بندر سے آپ ان درختوں کے اوپر سے ناریل کے پھل توڑوا کے لا سکتے ہیں. آپ اس کو اس طرح سے ٹرین کر لیں، وہ اوپر جائے گا، ناریل توڑ کر کے نیچے لے کر آئے گا. تو وہ ان جگہوں پہ پہنچ کے لیے استعمال ہو سکتا ہے جہاں پہ کہ میں نہیں پہنچ سکتا. پھر کسی نے گیدڑ کو اپنے کیبنٹ کے لیے سلیکٹ کیا تھا، ولف کو. تو جی ولف کو کس لیے سلیکٹ کیا؟ تو جی فرماتے ہیں کہ میں نے گیدڑ کو، یا گیدڑ کی طرح کتا بھی ایک جانور ہوتا ہے، تو اس کو میں نے سلیکٹ کیا تھا تاکہ وہ میرے لیے آرمی کا کام دیں، میرے لیے پہرے داری کا کام دیں، میری بارڈرز کو پروٹیکٹ کریں. اس لیے کہ میں نے اس جنگل کو مینج کرنا ہے تو مجھے بارڈر پروٹیکشن کے لیے بھی ایک فورس چاہیے. تو گیدڑ اور کتے میں نے اس لیے سلیکٹ کیے تھے. اور کسی نے کہا تھا جی کہ میں نے لومڑی کو سلیکٹ کیا، فاکس کو، اپنی کیبنٹ کے لیے. تو فاکس کو اس لیے سلیکٹ کیا کہ مجھے فاکس کی چالاکی جو ہے وہ کام آئے گی، اس کے اندر جو وزڈم ہوتی ہے یا اس کے اندر جو عیاری ہوتی ہے وہ مجھے اپنی کیبنٹ کے اندر، اس سے میں مشورے لینے کا کام لوں گا، وہ مجھے اپنی جنگل کی جو حکومت ہے اس کو چلانے میں مدد دے گی. تو یہ ساری چیزیں پھر اس نے اپنے پاس یہ نام لکھ لیے، اور یہ جو پرپزز تھے ان جانوروں کو سلیکٹ کرنے کے شیر صاحب کے، تو وہ اس نے سب سے سن لیے. اب اس نے جو ہے وہ جو مینجمنٹ کا جو کانسیپٹ اصل میں وہ سکھانا چاہ رہا تھا، وہ اس کے اوپر بات کرنی شروع کری. اور اس نے یہ کہا کہ دیکھیں، آپ سب نے اپنی اپنی مرضی کے جانور سلیکٹ کیے. اب ایک شخص جو ہے وہ، اس نے، وہ شیر ہے، اور اس نے اپنے کیبنٹ کے لیے شیرنی کو پسند کیا. तो शेरनी को इसने पसंद किया कि जी वो उसके लिए, उसके साथ वो कन्फाइड करेगा अपने सीक्रेट्स और उसके साथ सुकून हासिल करेगा। तो देखें, एक मैनेजर जो होता है वो, उसके पास एक सेक्रेटरी होती है और वो सेक्रेटरी जो है उसके साथ उसका एक पर्सनल रिलेशनशिप बन जाता है और उसके साथ वो अपने सीक्रेट्स कन्फाइड करता है और उसके साथ जो है उसका थोड़ा सा लाइट किस्म का रिलेशनशिप होता है। तो वो अपने सेक्रेटरी के साथ इस किस्म का रिलेशनशिप रखता है, लेकिन जो उसके सबॉर्डिनेट्स होते हैं, उसको जो रिपोर्टीज होते हैं, वो उसको जी ब्लेम करते हैं, उसके ऊपर उंगलियां उठाते हैं कि जी ये कैसा मैनेजर है, इसने तो अपनी जो है वो, हमारे मुल्क में कहते थे कि जी इसने अपनी एक खोती रखी हुई है, मजाक उड़ाते थे मैनेजर का कि इसने अपनी एक खोती रखी हुई है और इसने जो है लाइनस रखी हुई है जो कि इसके साथ सारे पर्सनल चीजें शेयर करती है और इसके सारे पर्सनल काम करती है, और नीचे वाले बैठ करके ऊपर वाले के ऊपर उंगलियां उठा रहे थे। उसी तरीके से जो उसने हाथी सेलेक्ट किया था, तो हाथी उसने इसलिए सेलेक्ट किया था क्योंकि उसको एक शो ऑफ फोर्स की जरूरत है, कुछ पावरफुल लोग उसको चाहिए अपनी कैबिनेट के अंदर। तो मैनेजर ने तो ये सोच करके अपने कैबिनेट के अंदर पावरफुल चीज को सेलेक्ट किया, लेकिन नीचे वाले उसके ऊपर उंगलियां उठाते हैं कि देखो जी इसने जो है वो तो फोर्ट शो ऑफ फोर्स करना चाहता है और इसने जो है वो अपने ऐसे लोग रखे हुए हैं जिनसे कि ये लोगों के ऊपर अपना रोब बिठाता है और ये जो है वो इस तरीके से लोगों के ऊपर धाक बिठाता है और उनसे जो है वो बड़े बड़े काम लेता है। यानी नीचे जो है वो एक ग्रुप बना होता है जो कि हमेशा फिंगर पॉइंटिंग कर रहा होता है ऊपर। हालांकि पॉइंट ये था यहां पर कि आप में से हर एक अगर उसको मैनेजमेंट की पोजीशन के ऊपर बिठाया जाएगा तो हर एक वही काम करेगा जो कि उसके मैनेजर ने किया। आपने खुद अपनी मर्जी से ये एनिमल्स सेलेक्ट किए, किसी ने आपको कहा तो नहीं था कि ये एनिमल सेलेक्ट करो और इसलिए सेलेक्ट करो। जिस वक्त आपके ऊपर ये जिम्मेदारी डाली गई कि आपने जंगल को मैनेज करना है, जंगल के इंतजाम और इन सब जो होता है, नज्म व नस्क जो होता है उसको आपने चलाना है, तो आप सबने जो है वो इसी तरीके की क्रीचर्स पसंद करी जो कि आपके ख्याल में आपको प्रोटेक्शन प्रोवाइड करेंगी और आपको जो है वो, आपको एक लेवल ऑफ कॉन्फिडेंस प्रोवाइड करेंगी और आपके काम आएंगी और आपको तफरीक प्रोवाइड करेंगी। लेकिन जिस वक्त कोई और शख्स यही काम कर रहा होता है तो उस वक्त जो है वो आप उसको ब्लेम कर रहे होते हैं, उस वक्त जो है आपके ऊपर, आप जो है उसके ऊपर फिंगर पॉइंटिंग कर रहे होते हैं और उसको एक बुरी नजर से देख रहे होते हैं। हालांकि वो सारी की सारी रीजंस आपके अपने दिल में भी हैं, वो सारी की सारी बुराइयां जो कि आप ऊपर वाले के अंदर निकाल रहे हैं, कुरेद रहे हैं उसके अंदर वो बुराइयां, वो सारी की सारी बुराइयां जो कि आप उनके लिए, उसके लिए बुराई समझ रहे हैं, वो सारी की सारी तो आपके अंदर भी हैं। इसलिए कि आप भी उन्हीं चीजों को अपने लिए जरूरी समझते हैं जिनको उसने अपने लिए जरूरी समझा। फर्क क्या है? फर्क यहां पे तो सिर्फ इतना है ना कि उसको जो है वो एक अपॉर्चुनिटी मिली है ऊपर बैठने की और आपको अभी ऊपर बैठने की अपॉर्चुनिटी नहीं मिली। तो उसका ये कहना था कि हम सब के सब यही सोचते हैं, हम सब के सब जो है वो इसी तरीके से अपनी जिंदगी गुजारते हैं, बस किसी को मौका मिल गया होता है ऊपर बैठने का और किसी को मौका नहीं मिला होता है ऊपर बैठने का। तो जब इस आजिज ने उससे ये बात सुनी तो अपने बराबर वाले को जो कि थोड़ा सा और जरा दीनी सोच रखने वाला था, तो उसको इस आजिज ने कहा कि अल्लाह ताला इरशाद फरमाते हैं, वल असर इन्नल इंसान लफी खुसर, बेशक तमाम के तमाम इंसान, इंसान की पूरी जो जिन्स है, अल्लाह ताला ने फरमाया वल असर जमाने की कसम खा करके, इन्नल इंसान लफी खुसर, ये जो इंसान है ना ये सारे के सारे खसारे के अंदर है, सारे के सारे जो है वो बिगड़े हुए हैं, सारे के सारे जो है वो अपने ऊपर जुल्म करने वाले हैं, जुल्म करने वाला ही खसारे के अंदर होता है। हजरत आदम अलैहिस्सलाम ने क्या फरमाया था जब दुआ मांगी, रब्बना ज़लमना अनफुसना, ए अल्लाह हमने अपनी जान के ऊपर जुल्म किया, वह इल्लम तगफिर लना वतरहमना, और अगर आपने हमारी मगफिरत ना फरमाई और हमारे ऊपर रहम ना किया, लनकूनन्ना मिनल खासिरीन, तो हम खसारा पाने वालों में से हो जाएंगे, हम जो है वो बर्बाद हो जाएंगे, हम तबाह बर्बाद हो जाएंगे, हमारे लिए कामयाबी का कोई रास्ता नहीं रहेगा। तो यही अल्लाह ताला सूरतुल असर में भी फरमा रहे हैं कि इन्नल इंसान लफी खुसर, ये सारे के सारे खसारे के अंदर हैं, लेकिन इल्लल लजीन आमनु व अमिलुस सालिहात, वो तो समझ रहा है कि सब हम में से एक जैसे होते हैं, सब जो है वो बुरा सोचते हैं, सब जो है वो एक ही थिंकिंग प्रोसेस के हामिल होते हैं, बस मौका किसी को मिला होता है और किसी को मौका नहीं मिला होता है। एक्सप्लॉइट हर एक ने दूसरों को करना होता है, लेकिन अल्लाह ताला जिसने के हमें बनाया है, जो कि हमारा मालिक और खालिक है, जो कि हमारी दुनिया को हमसे ज्यादा समझता है, वो क्या इरशाद फरमा रहा है, बेशक सारे के सारे इंसान खसारे में हैं, लेकिन इसके अंदर से एक एग्जेम्पशन भी है, इसके अंदर से कुछ लोग एग्जेम्प्ट हैं इस रूल में से, और वो कौन होते हैं, आमनु व अमिनु सालिहात व तवासव बिल हक व तवासव बिस सब्र। तो कुफार की जो मैनेजमेंट थ्योरी है, उन्होंने इस बात को तो पा लिया कि हाँ हम सारे के सारे ही खसारे में हैं और हम सारे के सारे ही एक्सप्लॉयटर्स हैं, बस मौका मिलने की देर है, लेकिन अल्लाह पाक ने यहां पे बताया कि नहीं, तुम सारे के सारे नहीं हो, मैंने तुम्हें इसलिए नहीं पैदा किया था कि तुम सब के सब आकर के यहां पे बिगाड़ ही करोगे, तुम सब के सब आकर के यहां पे एक दूसरे का खून ही बहाओगे, बल्कि तुम में से ऐसे लोग भी होंगे जो कि अपने ऊपर दूसरों को तरजीह देंगे, जो कि ईसार का जज्बा रखते होंगे, जो कि कुर्बानी का जज्बा रखते होंगे। जब अल्लाह ताला ने आदम अलैहिस्सलाम को पैदा फरमाया था तो आज तो फरिश्तों से कहा कि ये मैं इसको पैदा किया है, तुम इसको सजदा करो, तो फरिश्तों ने भी यही सोचा था कि आपने इस मखलूक को क्यों पैदा कर दिया, ए अल्लाह ये तो फिर जमीन में जाकर के एक दूसरे का खून बहाएगी, ये तो एक दूसरे के साथ कत्ल व गारत करेगी। आज आप टीवी खोल करके देख लें, न्यूज चैनल हर वक्त ऑफिस के अंदर चलता रहता है, कभी कहीं लड़ाई हो रही है, कभी कहीं लड़ाई हो रही है, कभी कहीं जो है वो कुछ हो रहा है, कभी कहीं कुछ हो रहा है, मुस्तकिल यही न्यूज होती है, हर जगह फसाद, हर जगह फसाद। लेकिन अल्लाह ताला ने फरिश्तों को क्या जवाब दिया था कि तुम वो चीज नहीं जानते जो कि मैं जानता हूं, इनके अंदर से ऐसे लोग भी होंगे जिनके ऊपर शैतान का तसल्लुत नहीं होगा, ये मेरे बंदे होंगे, इन्ना इबादी लैसा लका अलैहिम सुल्तान, इनके ऊपर ऐ शैतान तुम्हारा कोई जोर नहीं चलेगा। लेकिन ये वो बंदे होते हैं जिन्होंने अपने आप को बनाया होता है, जिन्होंने अपने तस्किए के ऊपर मेहनत करी होती है, अपने दिलों को सवारा होता है, जिन्होंने अपने आप को अल्लाह का बंदा बनाया होता है, वरना वही हाल होता है जैसा कि हमारा हर वक्त वावेला कि जी जो हमारे ऊपर वाले हैं उन्होंने तो सारा का सारा बेड़ा गरक किया हुआ है, जो हमारे ऊपर वाले हैं वो तो उसने तो अपनी काबीना के अंदर ऐसे ऐसे डाकू भर दिए हैं, और उसने अपनी काबीना के अंदर जो है वो ऐसे ऐसे एक्सप्लॉयटर्स भर दिए हैं, और हर कोई जो है वो जाहिल है, और हर कोई जो है वो जालिम है, और हर कोई जो है वो करप्ट है, पूरा का पूरा, पूरी की पूरी हुकूमत जो है वो करप्ट है, और नीचे कौन लोग बैठे हुए, नीचे तो अल्लाह के वली बैठे हुए, नीचे तो जो है वो फरिश्ते बैठे हुए, उन्होंने तो कभी अपनी बीवी से झूठ बोला ही नहीं, उन्होंने तो कभी अपनी बीवी के ऊपर जुल्म किया ही नहीं, उन्होंने तो अपने बच्चों को जो है वो सारी नेक बातें सिखाई हैं, हमेशा सिखलाया कि जी तुमने चाहे कोई तुम्हारे साथ बुराई क्यों ना करे तुमने अच्छाई से जवाब देना है, और हमें जो है वो अल्लाह ताला को राजी करके जिंदगी में गुजारनी है। तो नीचे के अवाम सब बिल्कुल पाक साफ होते हैं, वो अपनी अपने घर के अंदर अपनी जिंदगी के अंदर हमेशा सच बोल रहे होते हैं, गीबत नहीं कर रहे होते, अपनी नजरों की हिफाजत कर रहे होते हैं, उनके दिलों के अंदर बुरी बुरी नजस ख्यालात नहीं आते, नमाज जो है वो दिल लगा के पढ़ते हैं, रोजे की पाबंदी करते हैं, जकात जो है वो अपने वक्त पे दे देते हैं, गरीबों का उनको ख्याल होता है, जो माल अल्लाह ताला ने उनको दिया उस माल के अंदर से गरीबों का उन्होंने एक मामला अलग करके रखा हुआ होता है, एक दूसरे की मदद करने वाले होते हैं, पड़ोसियों के साथ जो है वो अच्छा सलूक करने वाले होते हैं, घर में रहने वाले दूसरे अफराद के साथ उनका बहुत नरमी वाला मामला होता है, बस ऊपर वाले खराब होते हैं, सारी मुसीबत जो है वो ऊपर वालों की होती है, हमें दे दो हुकूमत हम सब कुछ ठीक कर देंगे। तो ये दरअसल वो शख्स सिखला रहा था, और यही दरअसल वो तल्ख हकीकत है जिसको कि हमने समझना है ताकि हम अपनी इस्लाह शुरू कर सकें। कुरान पाक ने हमें ये जो ब्लेमिंग वाला एटीट्यूड है ना, ये नहीं सिखलाया, दूसरों को ब्लेम करने वाला एटीट्यूड। कुरान पाक के अंदर बहुत सारे वाकयात हैं, आप अक्सर सुनते रहते हैं। पहला वाकया कुरान पाक के अंदर है हजरत आदम और हव्वा अलैहिस्सलाम का शैतान के धोखे के अंदर आ जाना, और शैतान के धोखा देने की वजह से, झूठ बोलने की वजह से उनको जन्नत से निकाल दिया जाना। शैतान का कसूर था, उसने इन लोगों के साथ झूठ बोला था, उसने इन लोगों को बहलाया था, फुसलाया था, और इनसे एक भूल हो गई थी। लेकिन जब इनसे भूल हो गई और इनसे जन्नत का लिबास छीन लिया गया, जमीन के ऊपर उनको भेज दिया गया, तो उन्होंने अल्लाह ताला से तौबा करी। कैसे तौबा करी? फरमाया, दोनों ने फरमाया, रब्बना ज़लमना अनफुसना व इल्लम तग़फिर लना व तरहमना लनकूनन्ना मिनल खासिरीन। क्या अल्लाह, हमने अपनी जान के ऊपर जुल्म किया था, आप हमें माफ कर दीजिए, वरना हम ही खसारा पाने वालों में से हो जाएंगे। इस पूरी की पूरी दुआ के अंदर शैतान का कहीं तज़किरा नहीं है। शैतान की शैतानियत से कोई इनकार कर सकता है? नहीं कर सकता। वो पूरा का पूरा ब्लेम शैतान पे डाल सकते थे, हमने क्या किया, आप तो जानते हैं, हमने तो कुछ भी नहीं किया, हम तो भूल गए थे। लेकिन उन्होंने तौबा करी अल्लाह ताला से, अल्लाह ताला से रुजू किया, और पूरा का पूरा ब्लेम अपने ऊपर ले लिया, अपने कंधों के ऊपर अपने खुद ब्लेम को शोल्डर किया। एक और वाकया कुरान पाक के अंदर आता है हजरत यूनुस अलैहिस्सलाम का, कि जब यूनुस अलैहिस्सलाम थोड़ा सा जल्दी का फैसला करके अपने कौम से निकल गए थे, उन्होंने अल्लाह ताला के हुक्म का इंतजार नहीं किया था, उनका यह फैसला था कि भाई मेरी कौम जो है बिल्कुल मेरी बात ही नहीं मान रही, अब तो उनके ऊपर अल्लाह का अजाब आने वाला है, मैं इस कौम को छोड़ के जा रहा हूं। तो इनके साथ फिर वाकया हुआ, कश्ती में सवार हुए, कश्ती जो है वो मुसीबत में फंस गई। फिर कश्ती के मल्लाह ने कहा कि हम में से यकीनन कोई है जिसकी वजह से हम मुसीबत में फंसे हैं, तो उसको नीचे डालो, कश्ती में से फेंको। यूनुस अलैहिस्सलाम को फेंका गया और मछली ने उनको निगल लिया। मछली के पेट के अंदर क्या अंधेरा होगा, मछली का पेट फिर समंदर के अंदर बिल्कुल तारीकी के अंदर, जुल्मत के अंदर, हजरत यूनुस अलैहिस्सलाम ने अल्लाह ताला से क्या दुआ मांगी? ला इलाहा इल्ला अंता सुभानका, ए अल्लाह, बेशक आप हर किस्म के ऐब से पाक हैं, आपसे गलती नहीं होती, ए अल्लाह आपने मेरे हालात नहीं बनाए गलत, आपने मेरे हालात बिल्कुल वैसे बनाए हैं जैसे कि मैं डिजर्व करता हूं, आपसे मिसकैलकुलेशन नहीं हो सकती कि मैं ये डिजर्व नहीं करता था, लेकिन आपने नाउज़ बिल्ला कुछ मिसकैलकुलेट करके मेरे ऊपर ये हालात भेज दिए, गलती हो गई आपसे, नाउज़ बिल्ला, हरगिज नहीं, ए अल्लाह आप हर ऐब से पाक हैं, सुभानक इन्नी कुंतु मिनज़ ज़ालिमीन, मैंने अपनी जान के ऊपर जुल्म किया था, मुझसे गलती हुई है, मैं जुल्म करने वालों में से हूं। तो हमारे कुरान की तालीम जो है वो बिल्कुल ऐसी ही है कि हमने अपनी गलतियों के ऊपर नजर डालनी है, अल्लाह ताला से रुजू करना है, और फिर मामला जो है हमने अल्लाह ताला के ऊपर छोड़ना है। हम जो वो इधर उधर से 420 ही करते हैं ना, कि काम निकालना है तो हम कभी इस तरीके से काम निकाल लें टेढ़ी उंगलियों से, और हम जो है वो कोई शॉर्टकट इस्तेमाल कर लें, ये शॉर्टकट्स जो है नहीं चलते। शॉर्टकट्स जो है वो बजाहिर कुछ दुनिया के मामलात में चल जाते हैं, लगता है कि जैसे हम शॉर्टकट के जरिए अपना काम निकलवाने में कामयाब हो गए, लेकिन अल्लाह ताला के सामने शॉर्टकट्स नहीं चलते। अल्लाह ताला के सामने वो एक ही रास्ता है अल्लाह ताला से रुजू करने का, और अल्लाह ताला से जब इंसान रुजू कर लेता है तो फिर मामला वो अल्लाह ताला के ऊपर छोड़ने वाला भी बन जाता है, फिर उसको इस बात की तौफीक भी मिल जाती है कि अल्लाह ताला के ऊपर एतमाद करके अपने मामलात को चलाए। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम और सहाबा कराम का बिल्कुल यही मामला था, वो एक्सप्लॉयटर्स वाला रास्ता इख्तियार नहीं करते थे कि जी हमने दुनिया में इस्लामी हुकूमत को कायम करना है तो अब हम जो है वो कोई चोर रास्ता इस्तेमाल करके इस्लामी हुकूमत को कायम कर दें दुनिया के अंदर। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के ऊपर जिम्मेदारी भेजी गई थी ना, जिम्मेदारी डाल, इतना बड़ी जिम्मेदारी डाल करके दुनिया में भेजा गया था, आपने ये काम करना है। अब आप सल्लल्लाहु अलैहि वसल्लम बैठ के सोचते हैं कि जी मैंने ये गोल अचीव करना है, अब बाय हुक और बाय क्रॉक, मैंने तो गोल अचीव करना है, तो मैं अगर सीधे रास्ते से नहीं कर सकता क्रो, तो क्रुकेड वे से मैं रास्ते में गोल अचीव कर लूं। मुझे तो अपने टारगेट्स अचीव करने हैं, जैसे कि हमारे यहाँ जो सेल्स टीम होती है उसने अपने टारगेट अचीव करने होते हैं, तो सीधे तरीके से अगर नहीं बेच सकते तो फिर वो रिश्वत दे करके अपने सेल्स टारगेट अचीव करते हैं, वो किसी और तरीके से कभी किसी को जो है वो यूरोप लेकर के शराब की पार्टी में लेके जा रहे हैं, तो कभी किसी को जो थोड़ा सा छोटा कस्टमर है तो उसको दुबई की पार्टी में लेके जा रहे हैं, तो उससे छोटा कस्टमर है तो किसी और जगह की पार्टी में लेके जा रहे हैं, ताकि उससे जो है वो आपको बिजनेस मिल जाए। तो हमने तो अपने टारगेट अचीव करने होते हैं, तो बाय हुक और बाय क्रुक हमने अपने टारगेट अचीव करने होते हैं, लेकिन अल्लाह के बंदों का ये मामला नहीं होता, वो अल्लाह के ऊपर मामला छोड़ते हैं, खुद जो है वो सही सही काम करते हैं। तो उनकी जो काबीना की सिलेक्शन होती है वो होती है तकवा के ऊपर, कि कौन हम में से सबसे ज्यादा मुत्तकी है और कौन जो है वो खुदा दाद सलाहियतों का रखने वाला है। खुदा दाद सलाहियतें वो होती हैं कि अल्लाह ताला ने हर इंसान को कुछ ना कुछ सलाहियत दे के पैदा किया होता है, किसी के अंदर जो है वो मैनेजमेंट की सलाहियत होती है, लोगों को वो लेके आगे चल सकता है, किसी के अंदर जो है वो ज्यादा अच्छी बात करने की सलाहियत होती है, किसी के अंदर जो है वो बैठ करके अपने घर के अंदर कोई ज्यादा अच्छा काम कॉन्सेंट्रेशन की सलाहियत होती है, किसी के अंदर बस ये होता है कि वो अल्लाह ताला की इबादत जो है वो ज्यादा लग करके कर सकता है। मिसाल के तौर पर औरतें जो है वो अपने घर के अंदर अल्लाह ताला की खूब लग के इबादत कर सकती हैं, और इस तरह की और सलाहियतें होती हैं इंसान के अंदर। तो इन खुदादाद सलाहियतों को आइडेंटिफाई करना और फिर उस बंदे के अंदर तकवा का मेयार देखना और उसके बेसिस पे उसको जो है वो कोई काम सुपुर्द करना, और वो काम सुपुर्द करके अब जो है वो मामला अल्लाह ताला के ऊपर छोड़ देना, कि चलाना तो मामला अल्लाह ताला ने है, मैंने अपना काम कर दिया, मैंने अपनी बेस्ट सिलेक्शन कर दी, तकवा के बेसिस पे इसको सिलेक्ट कर लिया, अब अल्लाह ताला ने काम करना है, काम तो अल्लाह ताला ने चलाना है। तो देखिये सहाबा कराम को अल्लाह ताला के ऊपर क्या यकीन होता था, क्या इत्मीनान होता था कि वो जाहिर के खिलाफ भी काम कर लिया करते थे बहुत बड़े लेवल के ऊपर। एक बड़ी मिसाल इसकी है कि आपने आप सब जानते हैं कि हजरत खालिद बिन वलीद अज़ला ताला अन जो है वो सैफुल्लाह थे, उनको नबी सल्लल्लाहु अलैहि वसल्लम ने सैफुल्लाह का खिताब दिया था, वो जहां जाते थे वहां पर उनको फतह मिलती थी, क्या जरी सिपहसालार थे, क्या उनके पास एक टीम होती थी, बिल्कुल सरफरोश किस्म के लोग, कोई 100 या उससे ज्यादा उनके बंदे होते थे, क्लोजेस्ट टीम उनकी एक होती थी, लेके वो जहां जाते थे बस वही काफी हो जाते थे सबके लिए, लाखों के लश्कर से जो है वो हजार की तादाद में लड़ रहे होते थे, और जहां जा रहे हैं उनको फतह भी मिल रही है, जहां जा रहे हैं उनको फतह मिल रही है। हत्ता के कुछ आम लोगों ने, नए लोग भी इस्लाम के अंदर आए थे, सहाबा अकराम के जमाने में बहुत बड़ी बड़ी फतूहात हुई थी, नए लोग इस्लाम में दाखिल हो रहे थे, उनका ईमान इतना पक्का नहीं था उस वक्त, इतना वो अभी तरबियत हासिल नहीं कर पाए थे, तो उनके दिल में ये ख्याल आना शुरू हो गया कि जहां खालिद जाता है वहां फतह होती है, और फतह जो है वो खालिद के साथ गोया के उसके ऊपर डिपेंड करना शुरू हो गई है। हजरत उमर रज़ी अल्लाह अन्हु ने ठीक मैदान जंग के अंदर अपना कासिद भेजा, हजरत अबू उबैदा बिन जर्राह या किसी और सहाबी को सिपे सालार बना करके हजरत खालिद बिन वलीद के पास भेजा, और उस खत के अंदर यह लिखा कि खालिद तुम्हारी मर्जी है, अगर तुम इस खत को पढ़ के मदीना मुनव्वरा वापस आ जाओ, या तुम एक आम सिपाही की तरह मुसलमान फौज के अंदर लड़ना शुरू कर दो। हजरत खालिद बिन वलीद आम सिपाही की तरह लड़ना शुरू हो गए, और जो आने वाले थे वो सिपे सालार बन गए, उनको लीडर बना दिया गया। लोग हैरान परेशान कि खालिद को ऐसे मौके के ऊपर माजूल कर दिया, ये तो मुसलमानों की फौज को जो है वो एक बहुत बड़े रिस्क के अंदर मुब्तला कर देना है। तो हजरत उमर रज़ी अल्लाह तआला ने जवाब दिया कि मैंने खालिद को तो सिपे सालारी से हटा दिया, लेकिन मैंने मुसलमानों का ईमान बचा लिया, इसलिए कि फतह और शिकस्त ये अल्लाह के हाथ में होती है, ये किसी इंसान के हाथ में नहीं होती है। लोग ये सोचना शुरू हो गए थे कि फतह जो है वो खालिद की वजह से हो रही है, और खालिद नहीं होगा तो फतह नहीं होगी, मैंने उसको वहां से हटा करके ये साबित करके दिखला दिया मुसलमानों को कि नहीं, फतह खालिद की वजह से नहीं हो रही, फतह अल्लाह की वजह से हो रही है। तो इस तरह से सहाबा कराम जो है वो अल्लाह ताला के ऊपर यकीन रखते थे और अपने उमूर को अल्लाह ताला के ऊपर छोड़ दिया करते थे, खुद सही फैसला करते थे। وہ اس آیت قرآنی کے اوپر عمل کرتے تھے کہ اللہ تعالیٰ ارشاد فرماتے ہیں وللہ غیب السماوات والارض، تمام سیکرٹس، تمام غیب کی باتیں جو ہیں وہ چاہے آسمانوں میں ہوں چاہے زمین کے اندر ہوں، وہ تو اللہ تعالیٰ کے لیے ہیں. وَإِلَيْهِ يُرْجَعُ الْأَمْرُ كُلُّهُ، اور ہر چیز جو ہے وہ اس کی طرف لوٹنے والی ہے، ہر معاملہ اللہ ہی کی طرف لوٹنے والا ہے، چاہے آپ کے گھر کا معاملہ ہو، چاہے آپ کے دفتر کا معاملہ ہو، چاہے دوستوں رشتہ داروں کے درمیان کا معاملہ ہو، چاہے کسی ملک کے نظم و نسق کا معاملہ ہو، ایونچولی ہر معاملہ جو اللہ ہی کے پاس لوٹنے والا ہے. یہ نہیں کہ آپ نے بیٹھ کر کے فیصلے کرنے ہیں، آپ نے ہر چیز کو ٹھیک کرنا ہے، اور آپ ہی سے جو ہے وہ آخرت کے اندر سوال ہوگا کہ تم نے چیزوں کو ٹھیک کیوں نہیں کیا. یہ معاملہ ہمارے ہاتھ میں نہیں ہوتا، ہم نے اپنے کام کو ٹھیک کرنا ہوتا ہے، ہم نے کام کو ٹھیک ٹھیک کرنا ہوتا ہے، اور معاملہ اللہ پہ چھوڑنا ہوتا ہے. فَعْبُدْهُ، اللہ تعالیٰ نے حکم دیا تھا کہ اللہ تعالیٰ کی عبادت کرو، وَتَوَكَّلْ عَلَيْهِ، اور اللہ تعالیٰ کے اوپر توکل اختیار کرو، اللہ تعالیٰ کے اوپر ڈپینڈ کرو، معاملات کو اللہ تعالیٰ کے اوپر چھوڑ دو. تو ہم نے چور دروازوں کو کھٹکھٹانا چھوڑ دینا چاہیے، اور ہم نے اللہ کی طرف رجوع کرنا چاہیے اپنے معاملات کو، چاہے وہ کس لیول کے بھی ہوں. گھر کا معاملہ بھی اگر خراب ہے کہ لوگ جو ہے وہ آپ کے موافق نہیں ہیں، آپ کو سپورٹ کرنے والے نہیں ہیں، آپ کی بات نہیں سنتے، جی گھروں کے اندر بڑے چپکلش ہوتی ہے کہ ساس جو ہے وہ بہو کی نہیں مانتی اور بہو جو ہے وہ ساس کے خلاف ہوتی ہے، اب کوئی اس کے پیچھے کان بھر رہا ہے دوسروں کے، تو کوئی کسی کے کان بھر رہا ہے، اور دفتر کے اندر جاؤ تو امپلائی جو ہے وہ مینیجر کے خلاف دوسروں کے کان بھر رہا ہے، اور مینیجر جو ہے وہ امپلائی کے خلاف دوسروں کے کان بھر رہا ہے. یہ ساری چیزیں ہم خود سالو نہیں کر سکتے. آپ جتنا سالو کرنے کے لیے جائیں گے نا، یہ گتھی جو ہے وہ اتنی ہی زیادہ الجھتی چلی جائے گی. ان چیزوں کو سالو کرنا اللہ تعالیٰ کے ہی بس میں ہوتا ہے، اس لیے کہ یہ دلوں والا معاملہ ہوتا ہے. آپ اپنے ایفرٹس سے، جو کہ چور دروازے والی ایفرٹس ہوتی ہیں، ان سے لوگوں کے دلوں کو نہیں بدل سکتے، اور جب تک دل نہیں بدل سکتے تو اس وقت تک آپ لوگوں کو اپنے موافق نہیں کر سکتے. آپ مسئلے گھروں کے ہوں، دفتر کے ہوں، یا ملکوں کے ہوں، اس طرح سے نہیں سالو کر سکتے. تو ہم نے توبہ کر کے اللہ تعالیٰ کی طرف رجوع کرنا ہے. اللہ تعالیٰ ہوتا ہے جو کہ دلوں کا مالک ہوتا ہے اور دلوں کو پلٹ دینے والا ہوتا ہے. دیکھیں، اس مینجمنٹ کلاس کے اندر، سیلز کلاس کے اندر، ایک اور اس نے بہت ہی زبردست بات کری، بہت ہی بڑی ایک جملے کی بات تھی، اور شاید اس نے چند منٹوں میں اس بات کو نپٹا دیا، لیکن سبحان اللہ، اس ایک بات کے اندر اتنی گہرائی تھی کہ اگر ہمارے سمجھ میں آ جائے، وہ ان تمام باتوں سے ایکچولی ٹائنگ بھی کرتی ہے. کہتا ہے کہ جی، ایک چیز ہوتی ہے مینجمنٹ اور ایک چیز ہوتی ہے لیڈرشپ. ایک چیز ہوتی ہے مینجمنٹ اور ایک چیز ہوتی ہے لیڈرشپ. پھر اس نے سوال کیا کہ آپ سب یہ بتائیں کہ whether leaders are born or they are made. لیڈرز جو ہیں وہ پیدائشی لیڈر ہوتے ہیں یا پھر وہ بنائے جاتے ہیں. یعنی کوئی شخص جو ہے وہ اپنے اوپر محنت کر کے کیا اپنے آپ کو لیڈر بنا سکتا ہے؟ کہ وہ ایک دن سوچے کہ میں اچھا لیڈر، میں لوگوں کو لیڈ کرنا چاہتا ہوں، تو میں اپنے اوپر اس طرح سے محنت کروں، اس طرح سے محنت کروں. یا جو ہے وہ بس پیدائشی ہوتا ہے انسان، جو پیدائشی لیڈر ہے وہی لیڈر رہے گا. اب سب سوچ کے اندر پڑ گئے. اب ظاہر ہے مینجمنٹ کی کلاس تھی، سیلنگ کی کلاس تھی، تو ہر کوئی اسی طرح سے سوچ رہا تھا کہ نہیں جی، ہمیں محنت کرنی چاہیے، اور ہمیں جو ہے وہ یو کین ڈو واٹ ایور یو وانٹ، واٹ ایور چیلنج یو پٹ یور سیلف اپ ٹو، تو یو کین اچیو دیٹ چیلنج. اس طرح کی سوچیں ہوتی ہیں ظاہر ہے اس طرح کی کلاس میں، خاص طور پہ. تو تقریباً سبھی نے شاید یہی کہا کہ لیڈرز آر میڈ، آپ اپنے اوپر ایفرٹ کر کے اپنے آپ کے لیے بنا سکتے ہیں. تو یہ صاحب جو انسٹرکٹر تھے، جن کا تھوڑا سا ایک بیک گراؤنڈ بھی دے دوں، کہ یہ ملٹیپل انہوں نے پی ایچ ڈیز کیے ہوئے تھے، کوئی سوئٹزرلینڈ سے کیا تھا، تو کہیں یورپ کی کسی اور جگہ سے کیا تھا، اور یہ پتہ نہیں کتنی ہنڈریڈ آف کلاسز جو ہیں وہ پورے لیوانٹ میں اور گلف ریجن کے اندر اور نارتھ افریقہ کے اندر یہ پڑھاتے رہتے ہیں. ان کا یہ کام ہی کافی، انہوں نے ٹائم جو ہے وہ سیلز میں اپنا زندگی کا لگایا تھا، اور بورڈ آف ڈائریکٹرز تک ہی پہنچے ہوئے تھے. بہت میجر ڈیسیشن تھا، حالانکہ ینگ آدمی تھا، کافی ایکچولی اس شخص نے امپریس کیا. फिर उसके बाद उसने पूरा अपना प्रोफेशन चेंज किया और अपने आप को इन इस एजुकेशन के थ्रू गुजारा, और अब जो है वो पूरा अपना एक बिजनेस रन करता है और इस तरह से वो ट्रेनिंग ही करता है सारी दुनिया में जा जाकर के, जहां भी उसको बुलाया जाता है। तो उसका फिक्स है कि उसने हफ्ते के अंदर एक दिन मिडिल ईस्ट में गल्फ में गुजारना है, एक दिन जो है वो उसने सऊदी अरब में गुजारना है, या एक दिन उसने इजिप्ट में गुजारना है, एक दिन इधर गुजारना है। इतना इन डिमांड है ये शख्स। तो इस शख्स ने हमें क्या बताया, कहता है नो, लीडर्स आर बोर्न। इसलिए कि आप अपने ऊपर मेहनत करके अपनी कुछ चीजें तो फिक्स कर सकते हैं, अच्छे मैनेजर तो बन सकते हैं, लेकिन आप अच्छे लीडर नहीं बन सकते अनलेस आपके अंदर वो कैरिश्मा हो लीडरशिप का। जब तक आपके अंदर वो कैरिश्मा नहीं होगा, आपके अंदर वो चीजें नहीं होंगी जो कि इन बिल्ड होती हैं लीडर के अंदर, तो आप उस वक्त तक लीडर नहीं बन सकते। और ये उनकी पूरी की पूरी रिसर्च का एक लुबे लुबाब था। लीडर क्या होता है, फिर उसने थोड़ा सा बताना शुरू किया कि लीडर होता क्या है और लीडर और मैनेजर के अंदर फर्क क्या होता है। तो एक बात उसने बड़ी मजे की कही, बहुत गहरा जुमला कहा उसने। उसने कहा कि मैनेजर्स डू थिंग्स राइट एंड लीडर्स डू द राइट थिंग्स। सही है, एक जुमला है लेकिन आप इसकी गहराई में चले जाएं। मैनेजर्स डू थिंग्स राइट कि वो अपने डिपार्टमेंट को चलाने के लिए चीजों को ठीक ठीक करते हैं कि ये ऐसे होना चाहिए और ये ऐसे होना चाहिए तब मेरा डिपार्टमेंट चलेगा, ये ऐसे होना चाहिए तो मेरे डिपार्टमेंट को ज्यादा बिजनेस मिलेगा, और ये ऐसे होना चाहिए तो मेरे डिपार्टमेंट के लोग जो है वो आपस में ज्यादा अच्छी टीम वर्क कर सकेंगे, और फिर मुझे जो है वो सुपरवाइजर से ज्यादा अप्रेजल मिलेगी, और मेरे डिपार्टमेंट के लोगों की स्किल्स जो है वो ज्यादा डेवलप हो सकेंगी, और फलाना फलाना। तो ऐसे ऐसे करना चाहिए, वो पढ़ता है चीजों को, देखता है, उसके मुताबिक चीजों को ठीक करने की कोशिश करता है। उसको इसके ऊपर काफी एफर्ट करनी पड़ती है और वो सिचुएशन के हिसाब से जो है वो चीजों को बदलता रहता है कि जी यह बिजनेस इस तरह से रास्ता मिल रहा है तो मैंने इसको इस तरह से करना है, ठीक है, और यहां से इधर से रास्ता मिल रहा है, इधर से ज्यादा बिजनेस मिलेगा, इधर से ज्यादा प्रॉफिट मिलेगा, तो मैं चीजों को इस तरह से ठीक ठीक कर लूं, जैसा कि ठीक ठीक करने का वहां पर उस वक्त तसव्वुर होता है। लेकिन जो सही लीडर होता है वो वही काम करता है जो कि ठीक होता है, सही काम ही करता है, डू द राइट थिंग्स, ही डज द राइट थिंग्स। तो उसने फिर कहा कि जो लीडर होता है ना वो दरअसल एक विजन देता है अपने लोगों को, और उसके अंदर जो कैरिश्मा होता है उसके कैरिश्मा की वजह से, उसकी पर्सनैलिटी की वजह से, ही डजंट इवन हैव टू आस्क पीपल टू डू थिंग्स। उसको कहना नहीं पड़ता लोगों को कि तुम ये करोगे और तुम ये करोगे और तुम ये करोगे, लोग उसके पास आते हैं और कहते हैं कि हमें बताओ क्या करना है, वो उसकी शक्ल को देखते हैं और उसके चेहरे के इशारे के मुताबिक काम करते हैं। जिस चीज से उसको खुशी होती है लोग उसके ऊपर अपनी जान छिड़कते हैं, वो काम करना चाहते हैं, और इस तरीके से वो जो है वो एक पूरी की पूरी नेशन को, जो भी कौम होती है, चाहे उसका एक डिपार्टमेंट हो, चाहे उसका एक ऑर्गेनाइजेशन हो, चाहे उसका एक कौम हो, उसको लेकर के आगे बढ़ता है और वो एक सक्सेस की तरफ उनको लेकर के जाता है। ये होता है लीडर, जो एक कौम को, अच्छा अरबी जुबान के अंदर कौम का मतलब सिर्फ यही है कि पाकिस्तानी कौम या हिंदुस्तानी कौम या अरब कौम, कौम का मतलब होता है तीन अफराद, एक जमात अफराद की, वो जमात जो है कहीं भी हो सकती है, किसी भी कॉन्टेक्स्ट के अंदर हो सकती है। तो लीडर जो है वो एक कौम को यानी एक जमात को लेकर के सक्सेस की तरफ जा रहा होता है, ये होता है लीडर। और जो असल बात थी वो ये कि लीडर इज बॉर्न। अब हम फिर वापस आते हैं, जैसे पिछले दफा भी हमने किया था कि एक मोमिन का क्या तसव्वुर होता है, एक काफिर तो लीडर्स आर बॉर्न का देख करके की बात सुनकर के आराम से कह देगा कि हाँ जी दिस इज अ मेयर कोइंसिडेंस, ये एक इत्तफाक है कि हाँ भाई इस कौम के अंदर लीडर पैदा हो गया, और फिर वो लीडर जो है उस कौम को लेकर के सक्सेस में और उसको अपनी परेशानियों से निकाल करके निजात की तरफ ले गया। लेकिन एक शख्स जो कि अल्लाह पर ईमान रखता है, ईमान वाला मोमिन है, वो जानता है कि अल्लाह की मर्जी के खिलाफ कुछ नहीं हो सकता, और स्पेशली जब बर्थ की बात आ रही है, जब एकदम आउट ऑफ नथिंग एक इंसान क्रिएट हो रहा है, तो उस वक्त तो उसके ऊपर कोई मेहनत भी नहीं हुई है, उसके ऊपर तो कोई आप ऐसे एक्सटर्नल फीचर्स भी नहीं लगा सकते कि हाँ उसको पैदा करने के लिए जो है वो उसकी माँ ने कुछ ये किया था और उसके जो है बाप ने कुछ ये किया था और उस कौम के दूसरे अफराद ने कुछ केमिकल रिएक्ट व्हाटएवर इस तरह का किया था। بانڈ میں تو اور بھی زیادہ اللہ تعالیٰ کی طرف دھیان جاتا ہے مومن کا کہ ہاں بھائی اس کیپیبلٹی رکھنے والا انسان جب پیدا ہوتا ہے کسی قوم کے اندر تو وہ اللہ ہی کی طرف سے ہو سکتا ہے. اس کام کے اندر اللہ کے علاوہ اور کوئی کسی کا ہمیں بظاہر بھی عمل دخل نظر نہیں آ رہا. تو اگر ہم اس مینجمنٹ کانسیپٹ کو اپنے دین کے ساتھ جوڑیں تو ہمارے ذہن میں پھر وہ آیت قرآن آتی ہے. اللہ تعالیٰ قرآن پاک میں ارشاد فرماتے ہیں ان اللہ لا یغر لا یغیر ما بقوم ان اللہ لا یغیر ما بقوم کہ اللہ تعالیٰ جو ہے جو کسی بھی قوم کے حالات کو تبدیل نہیں کرتے غیر نہیں کرتے حتی یغیر ما بانفسہم حتیٰ کہ وہ اپنے آپ کو اپنے نفسوں کو جو ہے وہ بدل نہیں لیتے. اللہ تعالیٰ کسی قوم کے حالات نہیں بدلتے جب تک کہ وہ قوم خود اپنے حالات نہ بدل لے. قوم اپنے حالات بدل لے پھر اللہ تعالیٰ سے حالات بدلتے ہیں. How does it fit? یہ ایکچولی یہ ہوتا کیسے ہے؟ کہنا تو بڑا آسان ہے لیکن اگر آپ تھوڑا سا ہی سوچ لیں تو بات سمجھ میں. دونوں کے بدلنے کی بات ہو رہی ہے جی, وہ بھی بدلیں گے اور اللہ تعالیٰ بھی بدلیں گے تو who comes first اور یہ کیا مطلب انہوں نے بدلنا ہی تھا تو پھر اللہ کو بدلنے کی کیا ضرورت ہے جب وہ بدل ہی چکے, یا یہ کہ اللہ نے بدلنا ہی تھا تو پھر قوم کو بدلنے کی کیا ضرورت ہے جب اللہ ہی نے بدلنا تھا. تو اس کے لیے پھر ہمیں علم کی ضرورت پڑتی ہے, اس کے لیے ہمیں ان لوگوں کے پاس جانے کی ضرورت پڑتی ہے جن کو اللہ تعالیٰ نے اپنے قرآن کا علم دیا. تو پھر وہ اس بات کو سمجھاتے ہیں کہ یہاں دونوں کے بدلنے کی بات ہو رہی ہے لیکن ایک بدلنے کو پہلے شرط قرار دیا اور دوسری چیز کو جو ہے وہ اس کا نتیجہ قرار دیا. ایک چیز کو جو ہے وہ کاز قرار دیا اور دوسری چیز کو ایفیکٹ قرار دیا. یعنی تم اپنے آپ کو بدلو گے تو پھر میں تمہارے حالات کو بدلوں گا. تم اپنے آپ کے بدلو اپنے آپ کو بدلو گے سے کیا مراد ہے کہ قوم کے افراد اپنی غلطیوں کے اوپر ایڈمٹ کرتے ہیں. ہر بندہ یا اس قوم کی میجورٹی, ایک ایٹ لیسٹ میجورٹی نہ بھی ہو تو ایک ہوتا ہے کریٹیکل میس, ایک سرٹن اماؤنٹ آف پیپل, وہ کریٹیکل میس جو ہوتا ہے نا وہ اللہ تعالی سے رجوع کرتا ہے, وہ اپنے گناہوں کے اوپر روتا ہے, اپنی غلطیوں کو ایڈمٹ کرتا ہے, توبہ کرتا ہے, اللہ تعالی سے رجوع کرتا ہے. اور جو پریشانیاں اس کے اوپر اس کی اپنی غلطیوں کی وجہ سے آئی ہوئی تھیں آلریڈی ان کے اوپر وہ صبر کرتا ہے. جب وہ قوم کے افراد یہ کام کر لیتے ہیں یعنی اپنے آپ کو بدل لیتے ہیں, پہلے تھا ڈینائل فیز میں تھے جی ہم تو کوئی غلط کام نہیں کرتے, یہ تو سب اوپر والے غلط کام کرتے ہیں, یہ تو حکومت غلط کام کرتی ہے, یہ تو میئر غلط کام کرتا ہے, یہ تو گورنر غلط کام کرتا ہے, یہ تو پولیٹیکل پارٹیز غلط کام کرتی ہیں, یہ تو مینیجر غلط کام کرتا ہے, یہ تو میرا شوہر غلط کام کرتا ہے, یہ تو میری ساس غلط کام کرتی ہے, یہ تو میری بہو غلط کام کرتی ہے, میں تو کچھ نہیں کرتا. تو اس ڈینائل فیز سے وہ نکل آتے ہیں اور کہتے ہیں لا الہ الا انت سبحانک انی کنت من الظالمین, اے اللہ میں ظلم کرنے والوں میں سے ہوں, اے اللہ میں نے اپنی جان کے اوپر ظلم کیا, اے اللہ آپ میری اس توبہ کو قبول کر لیجئے اور اے اللہ آپ مجھے اس مشکل سے نکال لیجئے. تو جب یہ ایک معاملہ اس قوم کے افراد کر لیتے ہیں تو پھر اللہ تعالیٰ ان کے حالات کیسے بدلتے ہیں اس کا بھی ایک پروسیس ہوتا ہے. وہ پروسیس کیا ہوتا ہے, وہ پھر اس مینجمنٹ تھیوری سے جا کر کے ٹائی ان کرتا ہے. اللہ تعالیٰ پھر اس قوم کے اندر ایک لیڈر کو پیدا کرتے ہیں, ایک لیڈر کو یہ صلاحیتیں دے کر کے کہ وہ ایک ویژن لے کر کے آئے اور اس ویژن کے اوپر لوگوں کو لے کر کے چل سکے. ہی ڈزنٹ ہیو ٹو گو اینڈ گو اراؤنڈ اینڈ فکس تھنگس, ہی ڈز دا رائٹ تھنگس, وہ صحیح کام کرتا ہے. اور وہ پھر ایسا اللہ تعالیٰ کا بندہ ہوتا ہے کہ لوگ جو ہیں وہ اس کے دل کی طرف کھچتے ہیں, لوگوں کو اس کو خوش کر کے خوشی ملتی ہے کہ یہ اللہ کا بندہ ہے, یہ اللہ کا ولی ہے, ہم جو ہے اللہ تعالیٰ کو راضی کریں گے تو ساتھ ساتھ ہم نے اس اللہ کے ولی سے بھی جو ہے وہ اپنے روابط کو بنا کے رکھنا ہے. سے کہ اللہ تعالیٰ نے قرآن اور حدیث کے اندر میں بتلا دیا ہے کہ ولی کی کیا حیثیت ہوتی ہے, میرا جو پسندیدہ بندہ ہوتا ہے تم نے اگر مجھے ماننا ہے تو اس کو بھی ماننا ہے. یہ بات سمجھنی ذرا ضروری ہے, اس وجہ سے بولنی پڑتی ہے. اللہ نے جو نظام رکھا ہے, اللہ تعالیٰ نے قرآن اتارا تو اس زمانے میں اللہ تعالیٰ نے جو رسول بھیجا, رسول کو مانے بغیر کوئی مسلمان نہیں ہو سکتا تھا. جس جس زمانے میں ان لوگوں کے سامنے رسول ہوتے تھے ان کو رسول کو ماننا پڑتا تھا، رسول کو مان کر کے اللہ تعالیٰ تک پہنچیں گے. حالانکہ رسول اللہ کا بندہ ہے لیکن وسیلوں کی حیثیت ہمارے قرآن ہمارے دین کے اندر ہے. اسی طریقے سے آگے بڑھ جائیں، جو علماء کرام ہوتے ہیں اس دین کے وہ العلماء ورثت الانبیاء ہوتے ہیں. حدیث پاک ہے، صحیح حدیث، کہ علماء جو ہیں وہ انبیاء کے وارث ہوتے ہیں. دین کا علم حاصل کرنے کے لیے علماء کی اس وسیلے کو، اس جو مڈ میں اللہ تعالیٰ نے رکھا ہے کہ دین کا علم ان سے حاصل کرو، میں نے ان کو اپنے دین کا علم دیا، میں نے ان کو سمجھ عطا فرمائی، تم جاؤ ان سے جا کر کے پڑھو، یہ خدا نہیں ہے لیکن ان کو میں نے پسند کیا کہ میں نے اپنی دین کا علم تم ان کو دیا. تمہیں میں نے کمپیوٹر سائنس کا علم دیا، تمہیں میں نے بزنس مینجمنٹ کا علم دیا، تمہیں میں نے جو ہے وہ میڈیکل سائنس کا علم دیا، ان کو میں نے اپنے قرآن کا علم دیا، ان کو میں نے اپنے نبی پاک صلی اللہ علیہ وسلم کی سنت کا سیرت کا علم دیا، ان کو میں نے حدیث کا علم دیا. تو جس طرح یہ تمہارے پاس آئیں گے میڈیکل پرابلم کے لیے، جس طرح یہ تمہارے پاس آئیں گے جب ان کو کوئی الیکٹریکل پرابلم ہوگا، اپنا گھر بنانا ہوگا، یہ تمہارے درمیان سول انجینئرس کے پاس آئیں گے، بالکل اسی طریقے سے اگر تمہیں میرے قرآن کو سمجھنا ہوگا تو تمہیں میرے قرآن کے علماء کے پاس آنا پڑے گا جن کو میں نے پسند کیا. تو پھر اللہ تعالی جو ہیں اس قوم کے اندر لیڈر بھیجتے ہیں، اور وہ لیڈر جو ہے وہ اس قوم کو پھر اس کی پستی کے اندر سے نکال کر کے لے کے جاتا ہے. بنی اسرائیل کے بارے میں اللہ تعالیٰ نے قرآن پاک کے اندر ارشاد فرمایا کہ ہم نے ان کو فرعون سے نجات دی. کیوں نجات دی؟ ان کے صبر کی وجہ سے. فرعون نے ان کے اوپر جو زیادتیوں کی انتہا کر دی تھی، بنی اسرائیل نے اگرچہ کہ بہت سارے غلط کام کیے تھے اور وہ کرتے رہے آگے جا کر کے بھی، ہم سب جانتے ہیں قرآن پاک سے، لیکن انہوں نے ان زیادتیوں کے اوپر صبر کیا تھا، اور اللہ تعالیٰ نے اس صبر کو قرآن پاک کے اندر اکنالج کیا ہے اور بنی اسرائیل کو نجات دی. اب ہم سب جانتے ہیں کہ بنی اسرائیل کو کیسے نجات دی، ایک لیڈر بھیجا تھا تو نجات ملی نا. موسیٰ علیہ السلام کے پیچھے وہ لوگ نکلے تھے، خود نہیں نکل گئے تھے، سارے کے سارے قوم اٹھی اور فرعون کے خلاف انہوں نے ایک میوٹنی کر دی اور ان کو اللہ تعالیٰ نے فتح عطا فرما دی اور جو نکل گئے. نہیں، دس از ناٹ دا وے ہاؤ اٹ ورکس. اللہ تعالیٰ کا ایک نظام ہے، بس اس نظام کو ہم چاہے نہ چاہے ہمیں ماننا پڑے گا. ہم بندے ہیں بھائی، ہمیں اپنے پروردگار کی مان کے ہی چلنا ہے. نہیں مانیں گے تو کسی نہ کسی وقت تو ماننا پڑے گی، مرضی سے نہیں مانیں گے تو منوائی جائے گی، پٹائی کر کے منوائی جائے گی، اس دنیا میں پٹائی کر کے منوائی جائے گی یا آخرت میں پٹائی کر کے منوائی جائے گی. تو بہتر ہمارے لیے یہی ہے کہ ہم اس دنیا ہی میں مان لیں. تو اللہ تعالیٰ نے بنی اسرائیل کو بھی جو ہے موسیٰ علیہ السلام کی لیڈرشپ کے ذریعے سے نکلوایا تھا. تو پورا لب لباب اس بحث کا یہی ہے کہ ہم اپنی غلطیوں کو تسلیم کریں، اپنی اصلاح کی فکر کریں، ساری دنیا کے اوپر انگلیاں اٹھانا بس کر دیں، اب بند کر دیں، اور ایک انگلی بس اپنی طرف اٹھائیں اور اپنے گناہوں کو تسلیم کریں، چھوٹ والی زندگی چھوڑ دیں. یہ جو دورنگی والی زندگی ہوتی ہے نا کہ بس جدھر بیٹھے ہیں ادھر کی بولنی شروع کر دی، یہ بہت کمینگی والی زندگی ہوتی ہے، بہت کمینی والی زندگی ہوتی ہے، اور یہ کمینگی اللہ تعالیٰ کو بہت ناپسند ہے. جدھر کی ہوا چل رہی ہے ادھر ہی جھک گئے. ایک واقعہ حضرت ذنون مصری رحمۃ اللہ علیہ کا غالباً یا سری سبتی رحمۃ اللہ علیہ کا کتابوں میں منقول ہے کہ ایک درخت کے نیچے بیٹھے تھے اور اس طرح کا اللہ تعالیٰ نے گویا کہ ان کو ایک سمجھ انڈرسٹینڈنگ عطا فرما دی کہ درخت جو ہے وہ ان سے بات چیت کرنا شروع ہو گیا. اب آپ مانے نہ مانے، بہرحال سمجھنے کے لیے آپ سن لیں. تو درخت ان کے ساتھ جو ہے وہ بات چیت کرنا شروع ہو گیا اور اس نے کہا کہ ذنون مصری جو ہے وہ مجھے اللہ تعالیٰ نے بہت عزت عطا فرمائی کہ جو ہے میری طرف پتھر پھینکتا ہے تو میں اس کو اپنے پھل دیتا ہوں. ٹھیک ہے نا، درخت کے اوپر پھل لگے ہوتے ہیں تو کوئی اگر پتھر مارے اس درخت کے اوپر تو وہ پتھر نہیں مارتا کسی کو، جواب میں وہ پھل گرا دیتا ہے اور پھر اس شخص کو مل جاتا ہے. یعنی پتھر کا جواب اس نے ایک فروٹ کے ذریعے سے دیا، ایک اچھی چیز کے ذریعے سے جواب دیا. تو اس وجہ سے جو ہے اللہ تعالیٰ نے میرے اوپر بڑی مہربانی فرمائی ہے اور مجھے جو ہے وہ بہت جو ہے وہ اچھا مقام عطا کیا. تو ذنون مصری رحمۃ اللہ علیہ نے کہا جی واقعی، یا سری سفتی رحمۃ اللہ علیہ نے کہا جی بہت اچھی بات ہے واقعی. لیکن پھر انہوں کے ذہن میں ایک سوال آیا उन्होंने कहा कि अगर तुम इतने अच्छे हो तो फिर अल्लाह ताला ने तुम्हारी लकड़ी को जो है वो आग की गिजा क्यों बना दिया, तुम्हारी लकड़ी को आग की गिजा क्यों बना दिया। लकड़ी से ही आग जलती है ना, आग की गिजा अल्लाह ताला ने बना दिया। तो उसने जवाब दिया कि हाँ श्री सिफ्ती, दरअसल बात यह है कि जिधर की हवा चलती है ना मैं उधर ही झुक जाता हूं, और ये बात अल्लाह ताला को बहुत नापसंद है। इधर से हवा चलती है दरख्त झुक जाता है, उधर से हवा चली दरख्त इधर झुक गया, इधर से चली तो इधर झुक गया, यानी जमाने के साथ चल रहे हैं, जो जमाना कह रहा है जैसी महफिल है वैसी बात शुरू कर दी, जहां झूठ चल रही है तो वहां झूठ शुरू कर दिया, जहां गीबत चल रही है तो गीबत के अंदर हो गए, जहां बेहयाई की बात चल रही है तो वहां बेहयाई की बात करना शुरू हो गए, जहां पे नेक महफिल है तो वहां अल्लाह के वली बन के बैठ गए। ये बात बहुत बुरी होती है, और अल्लाह ताला से दुआ है कि अल्लाह ताला हमें इस दुरंगी वाली जिंदगी से निजात अता फरमाए और यकरंगी वाली जिंदगी अता फरमाए। व आखिर दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन। थोड़ी देर के लिए अल्लाह ताला को अपने दिल में याद करने की मशक कर लेते हैं। इसका तरीका यह है कि आंखों को बंद कर लें, सर को झुका लें, दुनिया और जो कुछ दुनिया में है उसे हट कट कर अल्लाह ताला की याद में डूब जाएं। तसव्वुर करें कि अल्लाह की रहमत आपकी तरफ आ रही है और आपका दिल अल्लाह ताला की रहमत के शुक्रिया के तौर पर अल्लाह 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 को पुकार रहा है। बस अपने दिलों में झांक कर देखें, जब इंसान अपने अंदर झांक कर देखता है तो उसे अपनी असल नजर आती है। ला इलाहा इल्लल्लाह, मुहम्मदुर रसूलुल्लाह। दुआ कर लीजिए, सुभान रब्बिल अल वहाब, अल्लाहुम्मा सल्ली अला सय्यिदिना मुहम्मदिन व अला आलि सय्यिदिना मुहम्मदिन व बारिक वसल्लम। रब्बना ज़लमना अनफुसना व इल्लम तग़फिर लना तरहमना लनकूनन्ना मिनल खासिरीन। ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين لا اله الا انت سبحانك انا كنا من الظالمين لا اله الا انت سبحانك انا كنا من الظالمين لا اله الا انت سبحانك انا كنا من الظالمين ربنا لا تؤاخذنا ان نسينا واخطأنا ربنا ولا تحمل علينا إصرا كما حملته على الذين من قبلنا ربنا ولا تحملنا ما لا طاقة لنا به واعف عنا واغفر لنا وارحمنا أنت مولانا فانصرنا على القوم الكافرين ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب ربنا أفرغ علينا صبرا وثبت أقدامنا وانصرنا على القوم الكافرين اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه اللهم إنا نسألك نفسا بك مطمئنا تؤمن بلقائك وترضى بقضائك وتقنع بعطائك ربنا زدنا علما ربنا زدنا علما ربنا زدنا علما اے کریم آقا ہم تیرے عاجز مسکین بندے ہیں، ہمارے گناہوں کو معاف فرما، ہماری عیبوں کی پردہ پوشی فرما، ہماری نگاہوں کو پاک فرما، ہمارے دلوں کو صاف فرما، چاہے نہ چاہے سر کے بالوں سے پکڑ کر نیک بنا۔ اے اللہ اپنے چاہنے والے بندوں میں ہمیں شامل فرما، اے اللہ اپنی رضا عطا فرما، اے اللہ اپنی رضا عطا فرما، اے اللہ اپنی رضا عطا فرما، اے اللہ اپنی خشیت عطا فرما، اے اللہ ایسی خشیت عطا فرما جو ہمارے اور ہمارے گناہوں کے درمیان حائل ہو جائے۔ اے اللہ ہمیں اپنی محبت نصیب فرما، اے اللہ شدید محبت نصیب فرما، اے اللہ جیسی محبت کا آپ نے قرآن پاک میں تذکرہ فرمایا کہ والذین آمنوا اشد حبا للہ، کہ ایمان والے تو وہ ہوتے ہیں جن کو اللہ تعالیٰ کے ساتھ شدید محبت ہوتی ہے، اے اللہ ہمیں بھی ان ایمان والوں میں شامل فرما۔ اے اللہ عمر گزرتی جا رہی ہے، اے اللہ آپ کی محبت کی چاشنی کب نصیب ہوگی؟ اے اللہ اپنے گناہوں کے اوپر ندامت کب نصیب ہوگی؟ اے اللہ اب بہت وقت گزر چکا، اے اللہ ہم آپ کے سامنے توبہ کرتے ہیں، اے اللہ دوسروں کے اوپر نظریں اٹھانے کی بجائے، انگلیاں اٹھانے کی بجائے، اے اللہ آج ہم عہد کرتے ہیں کہ ہم اپنے گریبان کے اندر جھانک کر دیکھیں گے اور اے اللہ اپنے آپ کی اصلاح کی فکر کریں گے، اے اللہ اپنے گناہوں کو دور کرنے کی کوشش کریں گے۔ اے اللہ آپ نے قرآن پاک کے اندر خود وعدہ فرمایا کہ والذین جاہدوا فینا لنہدینہم سبلنا، کہ جو بھی ہماری طرف آنے کے لیے محنت کرتا ہے ہم اس کو اپنی طرف آنے کے راستے اس کے لیے ہموار کر دیتے ہیں۔ اے اللہ یہ تو آپ کا اپنا وعدہ ہے، اے اللہ یقیناً ہماری ہی محنت کے اندر کمی ہے، اے اللہ یقیناً ہمارے ہی اخلاص کے اندر کمی ہے، اے اللہ ہم اپنے دل کی گہرائیوں میں آپ کی طرف آنا ہی نہیں چاہتے، اے اللہ یقیناً آپ ہمارے دل کی گہرائیوں سے واقف ہیں، اے اللہ ہماری آپ تو ہماری آنکھوں کی خیانت سے بھی واقف ہیں، اے اللہ ہمارے ارادوں سے بھی آپ واقف ہیں، اے اللہ ہماری نیتوں سے آپ واقف ہیں۔ اے اللہ یہ کیسے ہو سکتا ہے کہ آپ ایک وعدہ کر دیں اور آپ اس کو نہ نبھائیں؟ اے اللہ آپ نے تو خود فرما دیا انک لا تخلف المیعاد، کہ اے اللہ آپ جو ہے وہ وعدوں کو سے کی خلاف ورزی نہیں کرتے، آپ کے محبوب نے فرما دیا، اے اللہ آپ تو وعدوں کی خلاف ورزی نہیں کرتے۔ اے اللہ ہماری ہی کمی ہے، اے اللہ ہماری ہی کوتاہی ہے، اے اللہ اپنی کوتاہیوں کو ماننے والا بنا۔ اے اللہ ہم کمزور ہیں آج اقرار کرتے ہیں، اے اللہ اپنی کمزوری کا اقرار کرتے ہیں، اے اللہ آپ کی طرف آنے کا عہد کرتے ہیں۔ اے اللہ آپ نے قرآن پاک میں جو حکم دیا ففروا الی اللہ، کہ اللہ کی طرف فرار اختیار کرو، اے اللہ ہم اپنی نفس کی خواہشوں کو پیچھے چھوڑ کر آپ کی طرف فرار اختیار کرنے کا آج ارادہ کرتے ہیں، لیکن اے اللہ ہم آپ کے کمزور بندے ہیں، اے اللہ نفس بہت طاقتور ہے، اے اللہ نفس ہمیں طرح طرح کے بہکاوے دیتا ہے، طرح طرح کے ذریعوں سے وہ ہمیں روکنے کی کوشش کرتا ہے، اور اے اللہ پھر اس نفس کا ایک بہت بڑا اس کا مددگار بھی ہے، اے اللہ شیطان، اے اللہ وہ تو بہت بڑا ہے، اے اللہ وہ تو ایسا ہے کہ جس نے انبیاء علیہ السلام کے بنائے ہوئے نظاموں سے ٹکر لی، انبیاء علیہ السلام کے دور کے اندر بھی اے اللہ ان کے سامنے بھی، نظروں کے سامنے لوگوں کو گمراہ کرنے سے وہ نہیں پیچھے ہٹا۔ اے اللہ ہم تو اپنے آپ کو بہت کمزور پاتے ہیں، اے اللہ ہم اپنے آپ کو شیطان سے نہیں بچا سکتے، اے اللہ آپ ہی سے اس کی پناہ چاہتے ہیں، اے اللہ اس کے خلاف آپ ہی کی پناہ چاہتے ہیں، اے اللہ آپ ہمیں نفس و شیطان کے بہکاؤں سے نجات عطا فرما دیجئے، اے اللہ آپ ہماری حفاظت فرما دیجئے، اے اللہ آپ کی طرف بڑھنے والے جو بھی شکوک و شبہات ہمارے دلوں کے اندر ہیں یا جو بھی چیزیں ہمیں آپ کے راستے میں بڑھنے سے قدم اٹھانے سے روک رہی ہیں، اے اللہ ان چیزوں کو ہمارے راستے سے ہٹا دیجئے۔ اے اللہ آپ تو قادر مطلق ہیں، اے اللہ آپ ہر چیز کے اوپر قادر ہیں، اے اللہ ہمیں اپنے نفس کے اوپر قدرت عطا فرما دیجئے، اے اللہ ہمارے نفس امارہ کو نفس مطمئنہ سے تبدیل فرما دیجئے، اے اللہ ہم آپ سے صلح کرنا چاہتے ہیں، اے اللہ ساری زندگی آپ کی نافرمانی کے اندر گزار دی، اے اللہ ساری زندگی آپ کے نبی پاک صلی اللہ علیہ وسلم کی سنتوں کا مذاق اڑانے میں گزار دی، اے اللہ آپ صلی اللہ علیہ وسلم کی سنتوں کو چھوڑ کر کے ہم نے اپنی زندگیاں گزار دی، اے اللہ اپنے بچوں کو بھی ہم نے آپ صلی اللہ علیہ وسلم کی محبت کے بارے میں کچھ نہ بتایا، آپ کی اطاعت کے بارے میں کچھ نہ بتایا، اے اللہ کل کو اگر وہ ہمارے خلاف کھڑے ہو گئے تو اے اللہ ہم کیا جواب دیں گے، اے اللہ وہ کھڑے ہو کر کے ہمارا گریبان پکڑ لیں گے کہ انہوں نے ہمیں ڈاکٹر تو بنا دیا، انہوں نے ہمیں انجینئر تو بنا دیا، انہوں نے ہمیں دنیا کی ساری تعلیم دلوا دی، اچھے سے اچھے اسکول کے اندر ہزاروں لاکھوں روپے خرچ کر کے داخل کروا دیا، لیکن انہوں نے ہمیں قرآن کا علم نہ دیا، انہوں نے ہمیں قرآن سکھانے کے اوپر کوئی پیسہ نہ لگایا، انہوں نے ہمیں نبی پاک صلی اللہ علیہ وسلم کی زندگی کے بارے میں بتانے میں کوئی وقت نہیں صرف کیا، اس کے علاوہ ان کے پاس ہر چیز کے لیے ٹائم تھا۔ اے اللہ تو پھر ہم نہ صرف اپنے گناہگار ہوں گے بلکہ اپنی اولادوں کے لیے بھی گناہگار ٹھہریں گے۔ اے اللہ یہ اولادیں آپ کی قرآن پاک کے مطابق قیامت کے دن ہماری دشمن بن جائیں گی، یہ ہمارے خلاف گواہی دیں گی، اور اس کے نتیجے میں آپ کا فیصلہ یہ ہوگا کہ تم دونوں کے دونوں، ماں باپ اور اولاد، جہنم میں الٹے منہ پھینک دیے جاؤ، تم دونوں کے اوپر دوہرا عذاب ہوگا۔ اے اللہ اس وقت سے، اس رسوائی کے وقت سے، اس عذاب اور ذلت کے وقت سے ہماری حفاظت فرما لیجئے۔ اے اللہ آج موقع ہے توبہ کرنے کا، اے اللہ اس موقع کو استعمال کرنے کی اے اللہ توفیق عطا فرما دیجئے، اے اللہ نیک بنا دیجئے، اے اللہ جیسا آپ چاہتے ہیں اے اللہ ویسا بننے کی توفیق عطا فرما دیجئے۔
اے اللہ راستے کی رکاوٹوں کو دور فرما دیجئے، اے اللہ نفس کی خواہشوں کو دور فرما دیجئے، اے اللہ اپنے دین کے روگ کو ہمارا روگ بنا دیجئے، اے اللہ اپنی دین کی محبت عطا فرما دیجئے، نبی پاک صلی اللہ علیہ وسلم کی سچی محبت عطا فرما دیجئے، اپنے قرآن کی محبت عطا فرما دیجئے، اے اللہ نبی صلی اللہ علیہ وسلم کی سنتوں کی محبت عطا فرما دیجئے، اے اللہ جو بھی آپ کے دشمن ہیں اے اللہ ان سے ہماری حفاظت فرما دیجئے، جو ہمارے دشمن ہیں ان سے ہماری حفاظت فرما دیجئے، اے اللہ ہمارے اس بیٹھنے کو قبول فرما لیجئے، اے اللہ جو بھی دور قریب سے آئے اے اللہ ان کے آنے کو قبول فرما لیجئے، اے اللہ آپ نے اپنے نبی پاک صلی اللہ علیہ وسلم کی زبانی ہمیں بتلایا کہ جو لوگ کسی جگہ بیٹھ کر کے آپ کو یاد کرتے ہیں تو آپ اپنے فرشتوں کی محفل میں ان لوگوں کو بیٹھ کے یاد کرتے ہیں، اے اللہ ہم بے شک اس قابل تو نہیں کہ آپ ہمیں اپنے فرشتوں کی محفل میں بیٹھ کر کے یاد کریں، لیکن چونکہ آپ نے یہ وعدہ فرما دیا تو ہم جیسوں کو بھی امید لگ گئی، اے اللہ ہماری اس محفل ذکر کو بھی ایسی محفلوں کے اندر شامل فرما لیجئے، اے اللہ قابلیت تو کوئی نہیں اے اللہ قبولیت عطا فرما دیجئے، اے اللہ ہم نے بڑوں سے سنا کہ آپ کے ہاں قابلیت نہیں چلتی آپ کے ہاں تو قبولیت چلتی ہے، اے اللہ ہم آپ سے صرف قبولیت ہی مانگنے کے لیے بیٹھے ہیں، اے اللہ اپنا فضل فرما دیجئے، اے اللہ گناہوں کو معاف فرما دیجئے، اور اے اللہ آج اس محفل سے تمام گناہوں کو بخشوا کر کے اٹھنے کی توفیق عطا فرما دیجئے، اے اللہ اے اللہ ہم نیک بننا چاہتے ہیں نہیں بن پاتے، اے اللہ آپ بنا دیجئے، گناہوں سے بچنا چاہتے ہیں نہیں بچ پاتے، اے اللہ آپ بچا لیجئے، اے اللہ تمام دعاؤں کو اپنی رحمت سے قبول فرما، وصلی اللہ تعالی علی خیر خلقہ سیدنا محمد وعلی آلہ واصحابہ اجمعین برحمتک یا ارحم الراحمین۔